नमस्कार, था संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा कवि थापासँगै माधव दुलालको स्वागत छ।
नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
नेपाल परिवेश सुरु गरौँ मुख्य समाचारका शीर्षकहरूबाट।
सरकार वैशाखमा स्थानीय तहको चुनाव टार्दै असफल भएको ओलीको आरोपमा सत्ता गठबन्धनको खण्डन।
राप्रपाले पार्टीको विधानबाट राज संस्था र हिन्दू राज्य नहटाउने, झण्डाबाट गाई हटाउन दिएको निर्देशन पूर्वाग्रही भएको ठहर।
छ महिनामा 9.99 खर्ब विदेशी वस्तु आयात, व्यापार घाटा 46.64% बढ्यो।
युक्रेन र रुस बीचको तनाव बढ्दै आक्रमण गरे प्रतिबन्ध लगाउने युको चेतावनी।
र मनाङ आहारा गोल्ड कपको सेमी फाइनल प्रवेश, पुलिस 2-0 पराजित।
जीवन अमूल्य छ, कोविड संक्रमणबाट बस्न साबुन पानीले हात धुने, सेनिटाइजर लगाउने, नाक मुख र चिउँदो ढाक्ने गरी मास्क लगाउने, अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कने, भिडभाडमा नजाने लगायतका सुरक्षा मापदण्ड अवलम्बन गरौं। साथै बैंकिङ कारोबार सकभर डिजिटल माध्यमबाटै गरौं। खोप लगाऊ, आफू सुरक्षित रहौं, जोखिममा रहेकालाई पनि जोगाऊ। सार्वजनिक सचेतनाका लागि सेन्चुरी बैंकद्वारा प्रसारित सेन्चुरी कमर्सियल बैंक, सरल बैंकिङ सबैका लागि।
गुणस्तरीय प्लम्बिङको परपर्दो नाम
मार्बल। मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको NSF अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड। साथै मार्बलका UPVC प्रोडक्टहरू लेड फ्री, UV रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
सुरक्षा घरको साथ जीवनभरको।
यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। निर्वाचन आयोगले 2079 वैशाख 14 र 22 गते स्थानीय तहको चुनाव गर्ने मिति तोक्न प्रस्ताव गरे पनि सरकारले मिति तोकेको छैन। सरकार सहयात्री दलहरूसँगको छलफलमा व्यस्त हुँदा प्रतिपक्षी एमाले स्थानीय चुनावको मिति तोक्न दबाब दिइरहेको छ। वैशाखमा चुनाव गर्न माघको पहिलो हप्ता मिति तोक्नुपर्ने बताएको निर्वाचन आयोगले पनि अहिले कुरा फेरेको छ। उसले अहिले 90 दिनको समय भए पनि चुनाव गराउन सकिने बताउन थालेको छ। सत्तारूढ दलहरू पनि 3 तहको चुनाव एकै पटक अर्को वर्षको फागुनमा गर्ने गरी छलफल भइरहेको बताउँछन्। कुल तामाङको रिपोर्ट।
स्थानीय तहको निर्वाचन N 2073 दफा 3 र संविधानको धारा 225 बाजिएको देखिएकोले संविधानको धारा 1 अनुसार यस संविधानसँग बाजिएकोहरूसम्म अमान्य हुनेछ भन्ने व्यवस्था भएकोले सो अनुसार कानून संशोधन गर्ने सुझाव प्राप्त भएको छ।
कानूनविदहरूको छलफलबारे जानकारी दिँदै हुनुहुन्थ्यो सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्की। स्थानीय तहको निर्वाचन पहिले गर्ने कि तिनै तहको निर्वाचन एकै पटक गर्ने भन्ने विषयको विवादले अहिले सत्तारूढ दल अल्मलिएका छन्। यो अल्मल हटाउन सत्तारूढ दलले कानूनविदहरूसँग छलफल गरे। स्थानीय निर्वाचन कानून र संविधानमा भएको दुई थरी व्यवस्थाले अल्मलिएको सरकार देशमा अस्थिरता निम्त्याउन लागेको आरोप एमालेको छ। केपी शर्मा ओली प्रधानमन्त्री हुँदा महान्यायाधिवक्ता भएका रमेश बडाल अहिलेको विवाद स्थानीय तहको चुनावमा नभएको तर्क गर्नुहुन्छ।
अहिले भइरहेको विवाद भनेको स्थानीय तहको चुनाव गर्ने या नगर्ने भन्ने होइन, अस्थिरता कसरी सिर्जना गर्ने भन्ने सन्दर्भमा भइरहेको विवाद हो। नेपाललाई नियन्त्रित अस्थिरतामा राख्न चाहने तत्त्वहरूले अस्थिरता जे गर्दा सिर्जना हुन्छ त्यही बाटो प्रयोग गरिरहेको हामी पाउँछौँ।
स्थानीय तहकै चुनाव एकैपटक गर्न नसक्ने दलहरू तिनै तहको चुनाव एकैपटक गर्दा खर्च कम हुने तर्क गरिरहेका छन्। यो तर्क वैशाखमा स्थानीय तहको चुनाव नगर्ने बहाना मात्रै भएको बताउनुहुन्छ नेपाल बार एसोसिएसनका पूर्व अध्यक्ष शेरबहादुर केसी।
अब यो तिनै तहको भनेर जुन किसिमको आएको छ यसले नेपाललाई कन्फ्युजन दिन्छ। जस्तो अब प्रदेश सरकारहरू विघटन गर्दाखेरि प्रदेश प्रमुखले विघटन गर्नुपर्छ, त्यहाँ मुख्यमन्त्रीले सिफारिस गर्नुपर्छ।
कानूनका 9 सिंह भने जस्तै कानूनविदहरूले संविधान र निर्वाचन कानूनमा भएको व्यवस्थाका कारण वैशाखमा चुनाव गर्न जटिलता देखिएको बताएका छन्। 3 तहको चुनाव एकैपटक गर्ने भनेर छलफल गरेका सत्ता गठबन्धनलाई पनि संविधान र कानूनको व्यवस्था देखाएर वैशाखको चुनाव टार्ने बहाना बन्ने देखिन्छ। पूर्व महान्यायाधिवक्ता रमन श्रेष्ठ सत्ता गठबन्धन दलको बैठक यही जटिलताबारे छलफल भएको बताउनुहुन्छ।
अहिले जो स्थानीय निर्वाचनको कुरो छ त्यसमा केही जटिलता देखियो, मेन कुरो चाहिँ के हो भन्दाखेरि संविधान हो।
दलहरूको रस्साकसीले वैशाखमै स्थानीय तहको निर्वाचन हुने सम्भावना भने टर्दै गएको छ।
आज रातिदेखि राष्ट्रिय सभा चुनावको मौन अवधि सुरु हुँदैछ। निर्वाचन आयोगले मौन अवधि सुरु हुनुभन्दा अगाडि नै निर्वाचन चिन्ह लगायतका प्रचार सामग्री हटाउन दलहरूलाई भनेको छ। आयोगका सहप्रवक्ता कोमल प्रसाद धमलाले निर्वाचन सञ्चालन गर्न आवश्यक बन्धनका रूपमा लिएको मौन अवधि सबै निर्वाचनमा लागू हुने बताउनुभयो। मौन अवधिमा उम्मेद्वार वा कुनै राजनैतिक दलको प्रचार हुने गरी समाचार वा सूचना प्रकाशन गर्न वा प्रसारण गर्न पनि निषेध गरिएको सहप्रवक्ता धमलाले बताउनुभयो।
प्रचार प्रसार कार्यहरू बन्द गर्नुपर्छ। मतदान हुने ठाउँ हो, त्यसको 300 मिटर वरिपरि केही पर्चा पोस्टर पम्पलेटहरू त्यस्ता छन् भने ती कुराहरू हटाउनुपर्छ। सोसल मिडियाको प्रयोग गरेर जुन प्रचार प्रसार हुन्छन् ती कुराहरू पनि सबै बन्द गर्नुपर्छ।
राष्ट्रिय सभामा रिक्त हुन लागेका 19 सदस्यका लागि 7 प्रदेशमा माघ 12 गते मतदान हुँदैछ। निर्वाचनमा 9 दलका 43 उम्मेद्वार प्रतिस्पर्धामा उत्रिएका छन्।
नेकपा एमालेले सार्वजनिक सेवा लिन खोप कार्ड अनिवार्य गर्ने सरकारको निर्णयको विरोध गरेको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले विज्ञप्ति निकालेर खोप कार्ड अनिवार्य गर्ने सरकारको निर्णयको विरोध गर्नुभएको हो। खोप कार्ड अनिवार्य गर्ने निर्णय हास्यास्पद र विभेदकारी भएको ओलीले उल्लेख गर्नुभएको छ। अध्यक्ष ओलीले आफू नेतृत्वको सरकारले व्यवस्था गरेको खोप व्यवस्थापन भण्डारण र वितरण गर्न वर्तमान सरकार असफल भएको आरोप पनि लगाउनुभयो। खोप हराउनुमा सरकारको गैर जिम्मेवारी भएको ओलीले विज्ञप्तिमा लेख्नु भएको छ। आज 8 पृष्ठ लामो 15 बुँदे वक्तव्य जारी गर्दै ओलीले वर्तमान सरकार असफल भएको आरोप लगाउनु भएको हो। तर वर्तमान सरकारले ओलीलाई आफू प्रधानमन्त्री हुँदाको समीक्षा गर्न सुझाव दिएको छ। सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्की ओलीले जारी गरेको लामो वक्तव्य आफूले पढ्न नपाएको भन्दै आफू प्रधानमन्त्री हुँदाको समीक्षा गर्न सुझाव दिनुहुन्छ।
संविधानको आडमा अधिनायकवादी व्यवस्थातर्फ मुलुकलाई उन्मुख गराएको हुनाले नै विशेष परिस्थितिमा यो सरकार निर्माण भएको हो र उहाँको सरकार असफल भएरै यो सरकार आएको र यो सरकारले जनतामा आश जगाएको छ।
नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या घटेको छ। परीक्षण घटाएसँगै संक्रमण पुष्टि हुनेको संख्या घटेको हो। हिजो 20,187 जनामा परीक्षण गरिएको थियो, आज 17,437 जनामा मात्रै परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। हिजो 10,254 जनामा संक्रमण पुष्टि भएकोमा परीक्षण घटाएसँगै आज 6,462 जनामा संक्रमण पुष्टि भएको हो। संक्रमित मध्ये 88% ओमिक्रोन भेरिएन्ट पुष्टि भएको मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले जानकारी दिनुभयो।
32 नमुनामध्ये 28 नमुनामा ओमिक्रोन संक्रमण देखिएको छ, बाँकी 4 डेल्टा भेरिएन्ट देखिएको छ। नेपालमा भइरहेको पछिल्लो संक्रमणमा यस दिन पोजिटिभ भए पनि 88% ओमिक्रोन भेरिएन्ट रहेको पाइएको छ।
मन्त्रालयका अनुसार हिजो 56.8% रहेको संक्रमण दर आज घटेर 41.8% झरेको छ। आज 1,416 जना संक्रमण मुक्त भएका छन्। कोरोना संक्रमण मुक्त हुनेको संख्या हिजोको भन्दा दोब्बरले बढेको छ। आज थप 4 संक्रमितको मृत्यु भएको छ।
स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि काठमाडौँको शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालले कोरोना विरुद्धको खोप अभियान नै स्थगित गरेको छ। अस्पतालका 50+ स्वास्थ्यकर्मीमा एकैपटक संक्रमण पुष्टि भएपछि खोप कार्यक्रम माघ 16 गतेसम्मका लागि स्थगित गरेको अस्पतालले विज्ञप्ति निकालेर जानकारी दिएको छ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कोरोना संक्रमण पुष्टि भएको छ। अध्यक्ष ओली र उहाँकी पत्नी राधिका साक्यलाई कोरोना पुष्टि भएको उहाँको सचिवालयले जनाएको छ। पीसीआर परीक्षणमा रिपोर्ट पोजिटिभ आएपछि अहिले ओली दम्पति आफ्नो निवासमा नै आइसोलेसनमा हुनुहुन्छ। यस्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहाल पनि संक्रमित हुनुभएको छ। अध्यक्ष दाहालका स्वकीय सचिव रमेश मल्लका अनुसार 2 अघि गरिएको पीसीआर परीक्षणमा उहाँमा कोरोना संक्रमणको पुष्टि भएको हो। हाल उहाँको ललितपुर स्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ। उहाँलाई थप केही दिन अस्पतालमा नै राखेर उपचार गरिने अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ।
नेपाल परिवेशमा थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
जीवन अमूल्य छ। कोविड संक्रमणबाट बस्न साबुन पानीले हात धुने, सेनिटाइजर लगाउने, नाक मुख र चिउँदो ढाक्ने गरी मास्क लगाउने, अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कने, भिडभाडमा नजाने लगायतका सुरक्षा मापदण्ड अवलम्बन गरौं। साथै बैंकिङ कारोबार सकभर डिजिटल माध्यमबाटै गरौं। खोप लगाऊ, आफू सुरक्षित रहौं, जोखिममा रहेकालाई पनि जोगाऊ। सार्वजनिक सचेतनाका लागि सेन्चुरी बैंकद्वारा प्रसारित सेन्चुरी कमर्सियल बैंक, सरल बैंकिङ सबैका लागि।
अब सबैको मुहारमा खुसी छाउने भयो
किनकि
सस्तोमा राम्रो इन्टरनेटको सुविधा लिएर डिश होम फाइबर नेट आयो डिश होम फाइबर नेट आयो
हजुर 10 Mbps देखि 100 Mbps स्पीड सम्मको आकर्षक प्याकेजहरू लिएर डिश होम फाइबर नेट तपाईँ हाम्रो माझ आएको छ। आउनुहोस् अब सुपर फास्ट इन्टरनेटको मजा लिनुहोस्। सेवा तथा सुविधाको लागि आजै नजिकको डिश होम डिलर दाइ अथवा 9805044000 सम्पर्क गर्नुहोस्। डिश होम फाइबर नेट जोड्दै सारा देशलाई।
यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले पार्टीको विधानबाट राजसंस्था र हिन्दू राज्य शब्द नहटाउने निर्णय गरेको छ। आज बसेको पदाधिकारी बैठकले निर्वाचन आयोगको पत्र संविधानको मर्म र भावना विपरीत भएको ठहर गरेको महामन्त्री भुवन पाठकले जानकारी दिनुभयो। आयोगले गत माघ 2 गतेमा पत्र काटेर संविधान प्रतिकूल राजसंस्था र हिन्दू राज्य समेटिएको विधानलाई मान्यता नदिने जनाउँदै त्यसलाई संशोधन गरेर पुनः पठाउन आजसम्मको समय दिएको थियो। राप्रपाले आयोगलाई उपयुक्त समयमा जवाफ दिने निर्णय गरेको पाठकले बताउनुभयो। आयोगको पत्रमा कानूनी र राजनैतिक उपचार खोज्ने निर्णय राप्रपाको बैठकले गरेको छ। झण्डामा गाईचिह्न नराख्न आयोगले दिएको निर्देशनलाई पूर्वाग्रही देखिएको ठहरेको राप्रपालाई राजा नै ल्याउने हो भने चुनावमा भाग लिन किन नसकेको त भनेर सोधेका छौँ।
राजालाई त हामीले द्वितीयै लिएर आएर राजालाई पुरै स्थापित गर्ने हो, राजालाई चुनावबाट ल्याउने होइन नि। त्यो सँगसँगै हामीले के पनि भनेका छौँ भने सबै राजनीतिक दलको सहमतिबाट ल्याउने हो र यो हिजोको
भनेको राजालाई मानिदिनु पर्यो भन्ने कुरो हो।
राजालाई एउटा अभिभावकीय भूमिकामा हामीले स्थापित गर्न खोजेको, ताकि कुनै राजनीतिक दलको भन्दा माथि हुन् र एउटा अभिभावकको आवश्यकता हामीले महसुस गर्यौँ। किनभने अहिले जुन किसिमको तपाईँको विदेशी हस्तक्षेप बढिरहेको छ, विदेशी प्रभाव र दबाव बढिरहेको छ, र जसरी राष्ट्रपतिले जुन एउटा न्युट्रल
राजा चुनावमा गएर जनताले जिताए भने चाहिँ आउन सक्ने सम्भावना भयो नि होइन?
त्यो जनताबाट जितेर आएपछि राजा भएन नि। हामीले त के खोजेको भने सहमतिको राजसंस्था खोजेको, एकताको एउटा प्रतीकको रूपमा राजसंस्थालाई खोजेको, र हामीले परिकल्पना गरेको राजा सक्रिय राजा होइन। शासन त जनताले गर्ने, जनताको प्रतिनिधिले गर्ने,
जनतासँग जाँदा चाहिँ के बिग्रिन्छ त भने
अनि त्यो जन्मसङ्ग्रह गर्दाखेरि गर्ने पनि हुन्छ। राजाको गणतन्त्र र राजतन्त्रको विषयमा र धर्मनिरपेक्षता र धर्म सापेक्षता सापेक्ष हिन्दू राष्ट्रको विषयमा संहिता र स्वायत्त सुदृढ स्थानीय स्वायत्त शासनको विषयमा जन्मसङ्ग्रह जाने पनि हुन्छ। त्यो हामीलाई स्वीकार्य छ, जनतामा जाउँ, जनताको अभिमतबाट स्थापित गरौँ, होइन जनताले नै चाहिँ भन्छौँ भने अनि त्यसपछि हामी स्वीकार छौँ, अनि हामी हाम्रो एजेन्डा पनि त्यो बेलामा छोड्ला नि।
भनेको त्यति बेला चाहिँ त्यति बेला बल्ल यहाँले पार्टीको विधानबाट राजसंस्था र हिन्दू राज्य हटाउने या राख्ने निर्णय गर्नुहुन्छ त्यसमा?
त्यसको लागि हामी त्यस्तो भन्छौँ, जनता नै चाहिँ यो एजेन्डाको विरोधमा छ भन्ने पुष्टि भएपछि सोध्नु पर्ने हो। नत्र अहिलेसम्म त जनताको अभिमतबाट राजसंस्था गएको त होइन नि, होइन जनताको अभिमतबाट राजसंस्थालाई हटाइएको पनि होइन, जनताको अभिमतबाट हिन्दू राष्ट्र हटाइएको पनि होइन, भने जनताको प्रश्न
जसले राजा नमान्ने भनेका थिए उनीहरूलाई जनताले बहुमत दिए, जसले राजा चाहिन्छ भनेका थिए उनीहरूलाई बहुमत दिएनन्, त्यस कारणले त जनमत त्यहाँबाट पनि त देखिया छ नि।
त्यो फरक हो नि, त्यो त एजेन्डा भयो, त्यो हामी जनमतसँग गएको होइन नि, चुनावमा धेरै फ्याक्टर नेटवर्क गर्ने भयो, त्यो फेरि पाटो भयो। जनमतसँग गएर यो दुईवटा प्रश्न सोध्यौँ, त्यसपछि टोटल त्यसो त्यो भर्खरै चाहिएको छ जनताको अनि त्यसलाई चाहिँ एक्सेप्ट गर्न त के गाह्रो भयो र।
उहाँ हुनुहुन्थ्यो राप्रपाका महामन्त्री भुवन पाठक, थाहा सञ्चार नेटवर्कसँग कुराकानी गर्दै। पाठकसँगको विस्तृत कुराकानी भोलि बिहानको द न्युज प्लसमा सुन्न सक्नुहुन्छ।
नेपालमा 9,39,34,27,00,00,00 रुपियाँ बराबरको विदेशी वस्तु आयात भएको छ। चालु आर्थिक वर्षको 6 महिनामा विभिन्न 141 देशबाट 9,39,34,27,00,00,00 बराबरको वस्तु आयात भएको भन्सार विभागले जनाएको छ। नेपालले 1,18,85,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00, प्रतिशत र निर्यात 955.48% बढेको तथ्याङ्क भन्सार विभागले सार्वजनिक गरेको छ। व्यापार घाटा 46.64% बढेर 8.80 अर्ब 49 करोड 17 लाख रुपियाँ पुगेको छ। वैदेशिक व्यापार 11.18 अर्ब 19 करोड 36 लाख रुपियाँ भएको भन्सार विभागले जनाएको छ। यो गत वर्षको सोही अवधिको तुलनामा 54.86% धेरै हो।
ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका 3 नारायण स्थानमा आज बिहान बोलेरो जीप दुर्घटना हुँदा 3 जनाको मृत्यु भएको छ। मानेभन्ज्याङ गाउँपालिका 1 मोलीदेखि ओखलढुङ्गा सदरमुकामतर्फ आइरहेको को 1J 3569 नम्बरको 6 जना यात्रु सवार बोलेरो जीपमा बाटो माथिबाट ढुङ्गा खसेर लाग्दा 3 जनाको घटनास्थलमै मृत्यु भएको हो। मृत्यु हुनेमा सिद्धिचरण नगरपालिका 1 7 वर्षीय युनिसा कोइराला, सोही ठाउँका 10 वर्षीय इसब कोइराला र मानेभन्ज्याङ गाउँपालिका 1 मोलीका 30 वर्षीय हेमबहादुर मगर रहेको प्रहरी निरीक्षक लङ्क श्रेष्ठले जानकारी दिनुभयो। उहाँका अनुसार जीपमा सवार देवबहादुर श्रेष्ठ, सञ्जीव श्रेष्ठ, लक्ष्मी कोइराला घाइते भएका छन्।
ललितपुरको धापा खेलमा पठाओ राइडरलाई हात खुट्टा बाँधेर झाडीमा फाल्ने 2 जना पक्राउ परेका छन्। काठमाडौँको कोटेश्वरबाट चढेका 21 वर्षीय सुमन तामाङ र धापा खेलमा बन्दक बनाउन सहयोग गर्ने उनका साथी मेनराज राईलाई प्रहरीले पक्राउ गरेको हो। पठाओ राइडर प्रवीण राईलाई बन्दक बनाएर मोटरसाइकलसहित नगद लुटपाट गर्ने सुमन र मेनराज पक्राउ परेका महानगरीय प्रहरी परिषद ललितपुरका एसपी प्रज्वल महर्जनले जानकारी दिनुभयो। मुखमा टेप र हातखुट्टा डोरीले बाँधेर 8,000 रुपियाँसहित मोटरसाइकल लिएर उनीहरू फरार भएका थिए। अनुसन्धानका क्रममा लुटपाटमा संलग्न तामाङ र राईलाई आज बिहान बलम्बुस्थित चन्द्रागिरी रिकन्डिसन सोरुममा राइडरको मोटरसाइकल बिक्री गर्न लागेको अवस्थामा पक्राउ गरिएको एसपी महर्जनले जानकारी दिनुभयो।
संयुक्त विद्यार्थी संगठनले काठमाडौँ मेडिकल कलेज केएमसीमा तालचा लगाइदिएका छन्। चिकित्सा शिक्षा अध्ययनका लागि सरकारले तोकेको भन्दा बढी शुल्क लिने केएमसीमा तालाबन्दी गरिएको संयुक्त विद्यार्थी संगठनले जानकारी दिएका छन्। केएमसीमा एमबिबिएस, बिडिएस र बिएनएस अध्ययनरत विद्यार्थी भर्नामा अतिरिक्त शुल्क मागेको र अभिभावकलाई धम्की दिएपछि तालाबन्दी गर्न बाध्य भएको नेभी संघका महामन्त्री बलदेव तिमल सिन्हाले बताउनुभयो।
नेपाल परिवेशमा अन्तर्राष्ट्रिय खेलकुद सहितका थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
जीवनमा थोरै कुराहरू छन् जहाँ हामीलाई चोइस गर्ने सुविधा हुन्छ। thahakhabar.com जहाँ तपाईँ निर्धक्क चोइस गर्न सक्नुहुन्छ आफ्नो रुचि अनुसारको समाचार। समाचारमा विविधता, विचारमा सन्तुलन। thahakhabar.com त्यति मात्र होइन, मोबाइल डाटा सर्फिङमा पनि असाध्यै कम खर्चिलो। छिनछिनको खबर अब thahakhabar.com।
भुकलाको स्वाह साथी भाइको भेटघाट, किचनमा पाक्न थाल्छ आफ्नै च्याप्पा। छिटो मिठो सजिलो खाजा बनाउन हरेकले मन पराएको चौचौमा रमाउन। खाना तथा खाजाको सट्टामा तयारी चौचौ सबको टिफिन बटामा।
यो
हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौँ। नेपाल परिवेश अनलाइनमा thahasanchar.com र thahakhabar.com पनि संसारभर सुन्न सकिन्छ।
अब बाँकी समाचार। चिकित्सा शास्त्र अध्ययन संस्थापन आइओएम अन्तर्गतका सबै परीक्षा अनिश्चितकालका लागि स्थगित भएका छन्। कोरोना संक्रमणको जोखिमका कारण भोलि माघ 10 गतेबाट सुरु हुने भनिएको डेन्टल अन्तिम वर्षको परीक्षा पनि स्थगित भएको आइओएमकी डिन डाक्टर दिव्या सिंहले जानकारी दिनुभयो। जोखिम घटेपछि परीक्षा गर्ने गरी हाललाई सबै परीक्षा स्थगित गरिएको हो।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले अनुज्ञापत्र डिएफटी क्युसे नम्बर उल्लेख नभएको मह प्रयोग नगर्न आग्रह गरेको छ। विभागले सूचना निकालेर डिएफटी क्युसे नम्बर उल्लेख नभएका महहरू खरिद तथा उपभोग नगर्न भनेको हो। विभागका अनुसार महको उत्पादन तथा प्याकिङ गरी बिक्री वितरण गर्ने उद्योगहरूले खाद्य ऐन 2023 दफा 4 ख र खाद्य नियमावली 2027 नियम 24 बमोजिम खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग वा अन्तर्गतका सम्बन्धित कार्यालयहरूबाट अनिवार्य रूपमा अनुज्ञापत्र लिनुपर्छ। अनुमति पत्र लिने उद्योगहरूले प्रत्येक आर्थिक वर्षका लागि नवीकरण गरेर मात्र मह उत्पादन तथा बिक्री वितरण गर्नुपर्ने प्रावधान छ। अनुज्ञापत्र नम्बर उल्लेख नभएका महहरू खरिद तथा उपभोग नगर्न विभागले आम उपभोक्ताहरूलाई आग्रह गरेको हो।
भक्तपुरमा आगो बालेर सुतेका आमा बाबुले 3 महिने छोरा गुमाएका छन्। आगोको धुवाँले निसासिएर बोल्न नसक्ने अवस्थामा उद्धार गरिएका रामेछाप मन्थलीका अभिषेक रम्तेल र पसुना तामाङको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय भक्तपुरले जनाएको छ। सूर्य विनायक दधिकोट गाम्छामा रहेको डेरा कोठामा गए राति आगो तापेर ननिभाइ सुतेका अभिषेक र पसुना दुवैको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। दुवैको मध्यपुर अस्पतालमा उपचार भइरहेको छ।
बैतडीको सुनैया नदीमा आज एक युवकको शव फेला परेको छ। पाटन नगरपालिका 3, 4 र 6 सीमा सन्देऊ नजिकै नदी किनारमा अन्दाजी 25 वर्षीय युवकको शव फेला परेको हो। शवको पहिचान हुन नसकेको इलाका प्रहरीकाले पाटनले जनाएको छ। स्थानीयहरूले बिहान नदी किनारमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। पाटनका निमित्त प्रमुख प्रहरी नायब निरीक्षक नरेन्द्र धामीका अनुसार शरीरमा कुनै घाउ चोट भने देखिएको छैन।
चितवनमा एउटा गैंडा मरेको छ। चितवनको टिकौली जंगलमा बाटो पार गर्ने क्रममा निर्माणाधीन नालीमा परेर गैंडा मरेको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र शर्माले जानकारी दिनुभयो। उहाँका अनुसार अन्दाजी 15 वर्षको गैंडा निकै गहिरो खाल्डोमा खस्दा चोट लागेर मरेको हो।
नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ। नेप्से 10.83 अङ्कले घटेर परिसूचक 2920.51 बिन्दुमा कायम भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। 232 कम्पनीको 1,47,04,270 कित्ता सेयर किनबेच हुँदा 7,03,58,263 रुपियाँको कारोबार भएको छ। 13 उपसमूहमध्ये 8 उपसमूहको परिसूचक घटेको छ। जीवन बिमा उपसमूहमा 229.96 अङ्कले बढेको छ। यस्तै अन्य उपसमूह 37.34, निर्जीवन बिमा 30.34, उत्पादन तथा प्रशोधन 16.26 र म्युचुअल फन्ड 0.09 अङ्कले बढेको छ। सबैभन्दा धेरै विकास ब्याङ्क उपसमूह 73.42 अङ्कले घटेको छ। ब्याङ्किङ, व्यापार, जलविद्युत, फाइनान्स, माइक्रो फाइनान्स र लगानी उपसमूहको सेयर कारोबार रातम्य भएको छ।
दाङको बेलझुण्डी स्थित नेपाल संस्कृत विश्वविद्यालयको जग्गामा अतिक्रमण भएको पाइएको छ। विश्वविद्यालयको देउखुरी क्षेत्रमा रहेको 1,336 बिघा र तुलसीपुर स्थित बेलझुण्डीमा रहेको करिब 25 बिघा जग्गामा अतिक्रमण भएको हो। विश्वविद्यालयको दाङका 4 स्थानीय तहमा जग्गा छ। तुलसीपुर उपमहानगरपालिका, लमही नगरपालिका तथा गढवा र राजपुर गाउँपालिकामा विश्वविद्यालयको जम्मा 1,662 बिघा जग्गा छ। तीमध्ये लमहीको सतबरियामा 168, राजपुरमा 1,132 र गढवाको गोबरहिडामा 36 बिघा रहेको छ। ती सबै जग्गा अतिक्रमणमा परेको विश्वविद्यालयका रजिस्ट्रार माधव अधिकारीको भनाइ छ। अहिले विश्वविद्यालयको जग्गामा 30 पक्की घर समेत बनिसकेका छन्।
काठमाडौँ महानगरपालिकाले चाबैल र मित्र पार्कमा आकाशे पुल बनाउने भएको छ। पुल निर्माणका लागि 1,30,42,000 रुपियाँ खर्च हुने महानगरपालिकाले जनाएको छ। चाबैल चोकमा 33 मिटर लम्बाइ र 2 मिटर चौडाइ तथा मित्र पार्कमा 16 मिटर लम्बाइ र 2 मिटर चौडाइका पुल निर्माण गर्न लागि महानगरपालिकाका प्रमुख विद्यासुन्दर साक्यले जानकारी दिनुभयो।
नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। युरोपेली युनियन सङ्घ युयुले रुसमाथि प्रतिबन्धको चेतावनी दिएको छ। रुसले युक्रेनको सिमानामा भारी मात्रामा हतियार र 1,00,000 सेना तैनाथ गरेसँगै बढेको तनावको बीचमा ब्रसेल्समा बसेको बैठकले युक्रेनमा आक्रमण गरे त्यसको भोलिपल्ट रुसले प्रतिबन्धको सामना गर्न तयार हुनुपर्ने भनेको छ। टकराव अन्त्य गर्न अमेरिकी विदेश मन्त्री एन्टोनियो ब्लिङ्केनले जेनेभामा रुसी विदेश मन्त्री सेर्गेई लाभरोभसँग गत हप्ता गरेको कूटनीतिक वार्ता निष्कर्षमा पुग्न सकेन। यद्यपि दुवै पक्ष वार्ता जारी राख्न भने सहमत भएका छन्।
बेलायतमा ओमिक्रोन भेरिएन्टको अर्को नयाँ सह प्रजाति फेला परेको छ। उक्त प्रजातिलाई वैज्ञानिकहरूले BA.2 नाम दिएका छन्। नयाँ भेरिएन्ट भेटिए पनि वैज्ञानिकहरूले यसको असरबारे अनुमान नै लगाउन सकेका छैनन्। नयाँ भेरिएन्ट फेला परेसँगै विश्वमा फैलिरहेको कोरोना महामारीले कस्तो रूप लिन्छ भन्ने यकिन गर्न नसकिने वैज्ञानिकहरूको तर्क छ। यता पछिल्लो 3 दिनको अवधिमा विश्वमा कोरोनाबाट संक्रमित हुनेको संख्या 1 करोड नआएको छ। बढ्दो ओमिक्रोन संक्रमणका कारण न्युजिल्यान्डकी प्रधानमन्त्री जसिन्डा आर्डनले आफ्नो बिए रद्द गर्नुभएको छ। उहाँले आज नियमित पत्रकार सम्मेलनको क्रममा आफ्नो बिए कार्यक्रम हाललाई अगाडि नबढाउने जानकारी दिनुभएको छ। उहाँले मानिसको ठुलो भिड हुने कार्यक्रम स्थगित गर्न पनि सुझाव दिनुभएको छ।
नेपाल परिवेशमा अब खेल समाचार। मनाङ मर्स्याङ्दी क्लब आहारारा गोल्ड कप फुटबलको सेमी फाइनलमा प्रवेश गरेको छ। पोखरा रङ्गशालामा आज भएको खेलमा मनाङ नेपाल पुलिसलाई 2 गोलले हराएर सेमी फाइनलमा स्थान पक्का गरेको हो। मनाङका लागि खेलको 64 मिनटमा रूपेश केसीले पहिलो र 88 मिनटमा नाइजेरियन खेलाडी ओलवाले अफिजले दोस्रो गोल गरे। थपिएको अतिरिक्त 4 मिनटमा पुलिसले गोल फर्काउन नसकेपछि मनाङ सेमी फाइनलमा पुग्यो। प्रतियोगिता अन्तर्गत भोलि सङ्कटा र मच्छिन्द्रबीच प्रतिस्पर्धा हुनेछ।
हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौँ। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
सरकार वैशाखमा स्थानीय तहको चुनाव टार्दै असफल भएको ओलीको आरोपमा सत्ता गठबन्धनको खण्डन।
राप्रपाले पार्टीको विधानबाट राजसंस्था र हिन्दू राज्य नहटाउने, झण्डाबाट गाई हटाउन दिएको निर्देशन पूर्वाग्रही भएको ठहर।
6 महिनामा 9,49,000,000,000 विदेशी वस्तु आयात, व्यापार घाटा 46.64% बढ्यो।
युक्रेन र रुस बीचको तनाव बढ्दै आक्रमण गरे प्रतिबन्ध लगाउने EU चेतावनी।
र मनाङ आहारारा गोल्ड कपको सेमी फाइनलमा प्रवेश, पुलिस 2-0 पराजित।
थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भुवन पौडेललाई धन्यवाद। कवि र माधव बिदा हुन्छौ। नमस्कार।
थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar।